उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा आजदेखि हामीले जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा लिएर आएका छौं। उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार लगायतका प्रतिष्ठित पुरस्कारहरू पाएको यो पुस्तक पहिलो पटक 2064 सालमा प्रकाशित भएको हो। अहिलेसम्म यसका 8 संस्करणहरू प्रकाशित भइसकेका छन्। जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको पहिलो श्रृंखला अब सुनौ अच्युत घिमिरेको आवाजमा।
दुर्गा र मैले मेरो जन्मथल मन्थली रामेछापमा स्थानीय साथीहरूसँग मिलेर 2039 सालमा तामाकोशी सेवा समितिको स्थापना गरेका थियौँ। उद्देश्य थियो अभावै अभावले जीर्ण रामेछाप जिल्लाको दिगो र स्वनिर्भर सामुदायिक विकास। त्यस संस्थाले 2062 सालमा एउटा विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कार पायो। त्यो पुरस्कार र सम्मान ग्रहण गर्न आयोजकहरूले हामी दम्पतिलाई अमेरिका निम्ति आए। त्यस विशिष्ट अवसरका लागि घर छोड्दा मेरो स्वास्थ्य ठिक थियो। त्यस अवसरलाई बिहाको 32 वर्षपछि समयले दिएको पुरस्कार तथा आफ्नो एकमात्र हनीमुन ठानेर हामी खुसीले प्रफुल्ल थियौँ। जीवनको त्यस अति महत्वपूर्ण र उल्लासमय अवसरमा सहभागी हुन हामी 2063 साल वैशाख 1 गते अमेरिका पुग्यौँ। तर समयले हाम्रो त्यो प्रफुल्लता सहेन। हामी अमेरिका पुगेकै दिन ढाडको हाड फ्र्याक्चर भएछ र म हलचल गर्न नसक्ने भएर डरेँ। बाँकी जीवन ढलेर बिताउनु पर्ने बाध्यताको मेरो त्यो पहिलो दिन रहेछ। मलाई मल्टिपल माइलोमा नामक रगतको एक थरी निको नहुने क्यान्सर भएकाले ढाडको फ्र्याक्चर भएको रहेछ। त्यसपछिका मेरा सबै दिन रात उपचारको क्रममा अस्पताल र घरको झ्यालखाना कोठाको कटघरा र ओछ्यानको पिँजडामा बितिरहेका छन्। दुर्गाले सानो पीडाले भनेकी होइनन्, मेरा सुखका दिन गए। अमेरिकामा हामीले पोल्टो र सबकोमा नअटाउने माया मान सम्मानसहित पुरस्कार ग्रहण गर्यौँ भने मैले माइलोमाको भुक्तमान पनि भोगेँ। भानुभक्तले झ्यालखान परेको बेला लेखेको सम्झे, मानपाथि पनि भुक्तमान थपिदिया, मानमाथि पनि भुक्तमान थपिदिया, कहिले नछुट्ने गरी। उनको भुक्तमान उही झ्यालखानाबाट छुटेपछि छुटेको थियो, मेरो त ज्यानै नछुटी नछुट्ने खालको छ। अनि घरको बाटो लाग्यौँ। तर म घर पुग्न अघि बाटाको सहर ब्याङ्ककमा एम्बुलेन्स चढेर अस्पताल भर्ना भए। त्यहाँ 2063 साल वैशाख 26 गतेदेखि मेरो किमो उपचार थालियो। ब्याङ्कका 3 जना प्रतिष्ठित विशेषज्ञहरूले मेरो जस्तै स्वास्थ्य सूचकहरू भएका माइलोमाका रोगीहरूको औसत आयु 3-4 वर्ष हुन्छ भने, एकजनाले आधा जति त्यसको आधैमा 1.5-2 वर्षभित्रै जान्छन् पनि भने। यो कुरा कसैलाई पनि भनिन, त्यो यथार्थ अकल्पनीय थियो। त्यसको रनाहामा म एकाएक आफ्नो जीवनआकाशको उच्चतम बिन्दुबाट खसेर न्यूनतम बिन्दुमा पुगेँ। आँखा कि अचानक प्रचण्ड अन्धकारबाट प्रचण्ड उज्यालोमा पुग्दा तिरमिराउँछन्, कि प्रचण्ड उज्यालोबाट प्रचण्ड अन्धकारमा पुग्दा। म जीवनको प्रचण्ड उज्यालोबाट एकाएक प्रचण्ड अन्धकारमा पुगेको थिएँ। मेरा आँखा जोडले तिरमिराएका थिए। दिव्य ज्ञान तुल्य त्यो तिरिमिरीले मलाई नयाँ दृष्टि दियो। अन्तर्मनको यात्रा मैले मेरो जीवन र मृत्युको दोसाँधबाट तिनै तिरमिराएका आँखाले देखेको त्यही नयाँ जीवन दृष्टि हो। आफ्नै ओछ्यानमा पल्टेर गोडामुनिको टेलिभिजनमा हातैले छुला जस्तो नजिकै मैले देखेको मृत्युको तस्विर हो, साक्षात्कार हो, साउती हो। बाक्लै अपरिचित समेत पाठकहरू र मित्रहरू लेख्न नछोड भन्छन्। पत्रकारहरू राजनीतिक टिप्पणी लेख भन्छन्। साहित्यकारहरू साहित्य लेख भन्छन्। जति आग्रह भए पनि रोग लागेपछि मैले 5 वर्षभन्दा बढी नेपाल साप्ताहिकमा लेखेको स्तम्भ चेतना भया फेरि थाल्न सकेको थिइनँ। मन थियो उपन्यास लेख्ने, तर आफैले खेस्रा केर्मेट र साफी नगरी चित्त नबुझ्ने मेरो पछिल्लो मन शारीरिक अवस्थामा त्यो सम्भव भएन। जति रहर गरे पनि माइलोमाले थला पारेपछि नयाँ उपन्यास लेख्ने आशा मारेको थिएँ, तर लेख्ने तिर्सनालाई माइलोमा भएको थिएन। के लेखौँ र कसरी लेखौँ भन्ने छटपटीमा मेरा दिन बित्दै थिए। एक दिन ग्रेटा राणा र मन्जुल आए। मन्जुल जहिले भेट्दा पनि भन्छन्, तिम्रा उपन्यासहरू मलाई साह्रै मनपर्छन्, यसरी साहित्यलाई चटक्कै माया नमारन हो यस्तो राम्रो लेख्ने मान्छेले। यसपटक पनि भलाकुसारीपछि त्यसै भने, मैले लेख्न नसक्ने कारण बताएपछि उनीहरूले नेपाली युनिकोडमा लेखिहेर्ने सल्लाह दिए। युनिकोडमा लेख्ने प्रयास गरेँ, फल यही हो। उनीहरूले प्रेरित नगरेको भए यो पुस्तक मेरो धोको मात्रै हुने थियो। मेरा अनेक उपचार यात्राहरूमध्ये एकमा कुन्द दीक्षितसँग जहाजमा भेट भयो। उनले भने, खै तपाईँको लेख पढ्न नपाएको धेरै भयो, नेपाली टाइम्समा पनि लेख्नुहोस् न कहिलेकाहीँ। उनी मेरो नेपाल साप्ताहिकको स्तम्भको कुरा गर्दै थिए र आफ्नो अङ्ग्रेजी साप्ताहिकमा लेख्न निम्ति आउँदै थिए। माइरुमाले लडाएदेखि मैले लेख्न नसकेको बताउँदै भने, नेपाली टाइम्समा लेख्न त मन छ तर म तपाईँको जस्तो अङ्ग्रेजी जान्दिनँ, कम्ती लेख्न मन पनि लाग्दैन। उनले हाँस्दै भने, तपाईँको जस्तो नेपाली जान्ने भए म अङ्ग्रेजीमा लेख्ने थिइनँ, हिमालमा लेख्नुहोस् न त। उनलाई थाहा छैन होला, उनले मलाई थप प्रेरणा दिएका थिए। उनी जत्तिका अङ्ग्रेजी भाषाका पारखी नेपालीका पनि पारखी होलान् भन्ने सोचेको थिइनँ। भने लेखेँ भने नेपाली टाइम्समा पनि लेखौँला। जीवन बुझ्न सकिन्न, बाँच्नसम्म सकिन्छ। बाँच्नेले पनि जसरी त्यसरी बाँच्नसम्म सक्ने हुन्। जीवन लेख्न पनि सकिन्न, अनुभव गर्न मात्र सकिन्छ, सम्भवतः त्यो पनि सकिँदैन। अनुभूतिका तहहरू हुन्छन् जुन मान्छेपछि फरक हुन्छन्। मेरो अत्यन्त घनीभूत र वैयक्तिक आत्मानुभूतिको अभिव्यक्ति भए पनि यस आत्मालापले मेरो जीवनयात्राका चाहेका र नचाहेका घुम्तीका झिल्का झिल्कीहरू स्पर्श मात्रै गरेको छ। ती झिल्का झिल्कीहरू जसले मलाई पछिल्ला दिनहरूमा बढी पोल्न थाले, तिनलाई पन्छाउन पनि उधिनेर लेख्नु पर्यो। काँडो झिक्न काँडैले खोतल्नुपर्छ। यहाँ मैले मनमा बिजेका काँडा र तिनका खिलहरूलाई शब्द शब्दका सुराले खोतलेर निकालेको छु। क्यान्सर भएको थाहा हुनुभन्दा केही महिना अघि जागिर छोड्ने निधो गरेको थिएँ। जागिर छोडेपछि साहित्य सिर्जनाबाट थालेको जीवन साहित्य सिर्जनामा नै बिसाउने योजना थियो। त्यसका लागि चाहिने सबभन्दा ठूलो कुरा थियो स्वास्थ्य। त्यो थियो जस्तो लागेको थियो, रहेनछ। जाँगर थियो, साहित्यमा केही गरौँ भन्ने चाहना अधुरै थियो। त्यो पुरा गर्ने लालसा थियो, उत्साह थियो, आँट थियो। अरू चाहिने संसाधनहरूको पनि जोहो गरेको थिएँ, तर यहाँ मेरो समय समाप्त भइसकेको रहेछ। अहिले मसँग ती केही पनि छैनन्। सामर्थ्य र उत्साह पनि सीमित छ। बिरामी ओछ्यानमा चिम्लेका आँखाको सीमाभित्र छामछाम छुमछुम गर्दै अनेकौँ किमो उपचारहरूका अकल्पनीय कुप्रभावहरूले गर्दा औँला असन्तुलित हुने रोग, पेरिफेराल न्युरोप्याथीले पीडित लाटिएका हातका कामिरहने औँलाहरू चलाएर कम्प्युटरमा लेखेको हुँ। धेरैजसो अस्पतालको एकाङ्कीपनका अनिदा रातहरूमा लेखेँ। काखी कम्प्युटरमा पेटमा राखेर सुती सुती लेख्दा कुममा नराम्रो जोड पर्दो रहेछ, साह्रै दुख्यो। एक्सरे गरेर हेरेँ, केही खराबी देखिएन। डाक्टरले भने, शास्त्री गरेर लेखेकोले दुखेको होला, नलेख। मानिन, नदुख्ने मलम लगाइ लगाइ भए पनि लेखेँ। सुली नली देब्रे हातमा उनेको बेला दाहिनेले र दाहिने हातमा उनेको बेला देब्रे हातले लेखेँ। सुली नली मुटुको सेन्ट्रल भेनमा रोपेको बेला मनले मात्रै लेखेँ। यसरी मैले हावामा अन्तर्मनको यात्राको भवन बनाउन थालेँ। भवन बनाउने हावामा नै हो, जग पछि हाल्न सक्नुपर्छ। त्यो जग नहाली ढल्दिनँ भन्ने आत्मविश्वास थियो। त्यो मरेन, पछि जग पनि हाले। मलाई यस्तो साँगुरो मनको बह लेख्न मन थिएन। म फराकिलो आख्यान साहित्य लेख्न चाहन्थेँ। म नेपाली समाजका अनेकौँ बिर्सिन सक्नु ऐतिहासिक सामयिक र काल्पनिक समेत पात्रहरू र अनेकौँ जटिल र महत्त्वपूर्ण परिस्थितिहरूको आख्यानमा पुनर्निर्माण गर्न चाहन्थेँ। कुनै पनि समाजले गुज्रिनु परेको समयको साँचो अभिलेख तत्कालीन यथार्थपरक साहित्य नै हुन्छ। संसारका धेरै देश र समुदायले भोगेका पीडाहरू नेपाली समाजले पनि भोगिसकेको छ, ती फेरि नदोहोरिउन्। म त्यस यथार्थको अभिलेख गर्न चाहन्थेँ, अझै चाहन्छु, तर समयको योजना त्यस्तो रहेनछ। यो आत्मानुभूति र यो आत्मालाप मेरो भन्दा बढी समयको योजना हो। ठुला मान्छेका कुरा धेरैले लेख्छन्, धेरैले पढ्छन्। म सामान्य मान्छेका कुरा लेख्छु। सामान्य नै भए पनि ममा मेरो आफ्नै पात्र हुने पात्रता छैन। मेरो आफ्नै बारे लेख्ने खासै कुरा छैन। मैले दिने खासै सन्देश पनि छैन। तापनि अचानक अरू केही पनि गर्न नसक्ने अवस्थामा पुगेपछि मैले मेरो आफ्नो कुरा लेख्न थालेको छु। साहित्य सिर्जना मेरा पाठकहरूसँग मेरो अन्तर्मनको सहयात्रा हो, सुखको सहखोज हो, सत्यको सह अन्वेषण हो। मेरो जीवनको मूल्य बोकेको यो आत्मालाप मेरो सबभन्दा पछिल्लो त्यही सह अभियान हो। चार्ली च्याप्लिनले आर्ट इज अ लभ लेटर एड्रेस टु द ह्युमेनिटी भने चाहिँ कला जगतलाई सम्बोधन गरेको प्रेम पत्र हो। यो आत्मालाप पनि मेरो जगतलाई सम्बोधन गरेको प्रेम पत्र हो। उपचारका अनगिन्ती अनिदा र एकाङ्की क्षणहरू मैले आँखा चिम्लेर बिताएँ। मनमा अनेकौँ तरङ्गहरू आए गए देखेँ। तीमध्ये केहीलाई भए पनि अक्षरमा कुद्न सकेँ, लेखेँ अनि हलुङ्गो भएँ। हेनरी डेभिड थोरो भन्छन्, आवर ट्रुएस्ट लाइफ इज वेन वी आर इन आवर ड्रिम्स अवेक। हाम्रो सबभन्दा साँचो जीवन तब हुन्छ जब हामी सपनामा जागै हुन्छौँ। यो आत्मालाप मेरो सपनाको जागृति हो। आफ्नो अन्तर्मनको यात्रालाई सार्वजनिक गरेर मैले मनको बह कसैलाई नकह भन्ने गहन लोकोक्ति विपरीत सपनामा जागै भएर देखेको मेरो आफ्नो मनको बह सबैलाई कह गरेको छु। सिर्जनाको प्राण हुन्छ भने त्यो देवकोटाले शाकुन्तलमा भने जस्तै हुन्छ होला। माटो हो हुन त तथापि गहिरा आँखा हुने सज्जन, दाना सुन्दर स्वर्णका जलजली देख्लान गुडेका कण, जो आयो तर वर्षी घनघटा कालो निलोबाट यो, जो जो ल्याउँछ सो बिनी बिनी लिने सौजन्यको शोक हो। जीवनको सबभन्दा महत्त्वपूर्ण आफ्नो कुरा के हुन्छ, जन्म र मृत्यु। तर यी दुवै स्तम्भभन्दा महत्त्वपूर्ण हुन्छ यी दुईलाई जोडेर जीवनको म्याद जनाउने त्यो सानो धर्को जसले जीवनलाई आकार दिन्छ। अन्ततः सबैको समस्त जीवन समेटेर त्यही धर्कोमा टुङ्गिन्छ। महामानव, महादानव, अल्पायु, दीर्घायु, असल, खराब, धनी, गरिब सबैको अन्ततः जीवन त्यही धर्को हो। जीवन सधैँ ज्ञेय अज्ञेय दृश्य अदृश्य योजनाहरूबीच पिङ खेलिरहेको हुन्छ। सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो, त्यो विरलै हुन्छ। जीवन समयको योजना हो, आफ्नो होइन। मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ। मेरो आफ्नो कुरा भनेको मेरो मनको र समयको योजनाको मिलान र अमिलान हो। अपवाद बाहेक सबै मान्छे उस्तै उस्तै हुन्छन्, तर दुरुस्तै उस्तै हुँदैनन्। सबै मान्छे फरक हुन्छन्, तर पुरै फरक हुँदैनन्। सबै अलिअलि सज्जन, अलिअलि दुर्जन, अलिअलि उदार, अलिअलि अनुदार, अलिअलि कृतज्ञ, अलिअलि कृतघ्न, अलिअलि भद्र, अलिअलि क्षुद्र, अलिअलि लोभी, अलिअलि दानी, अलिअलि पापी, अलिअलि धर्मात्मी, अलिअलि गुणी, अलिअलि वैगुणी, अलिअलि स्वार्थी, अलिअलि पारार्थी, अलिअलि आसक्त, अलिअलि निरासक्त, अलिअलि अनुरक्त, अलिअलि विरक्त, अलिअलि सहज बौलाह र अलिअलि सहज सद्य हुन्छन्। सद्यपना र पागलपना मात्र भेद वा दृष्टिभेद मात्र हो, मनोविद योङ भन्छन्। सुमिय सेन म्यान, आई विल क्योर हिम, मलाई एउटै सद्य मान्छे देखाइदेऊ, म त्यसलाई निको पारिदिन्छु। अर्थात् सद्य हुनु रोग हो, कोही पनि पुरा सद्य हुँदैन। सबैले आफ्नो जीवनमा धेरथोर असल, उपकारी, सुखी, दामी, नामी, ठूलो, बलियो हुने लौकिक वा निर्वाण जस्ता पारलौकिक लक्ष्य प्राप्त गर्न चाहन्छन्। कसैले त्यसैको सपनामा जुनी बिताउँछन्, कसैले विपनामा धेरथोर पाउँछन् भने कोही अलि माथि पुग्छन्, धेरै तलै टुङ्गिन्छन्। सबैमा अलिअलि भए पनि केही न केही असामान्य प्रतिभा लुकेको हुन्छ, जुन मल, जल र मौका पायो भने टुसाउँछ। सबैले अलिअलि भए पनि पश्चाताप गर्ने पाप र धाक लगाउने पुण्य गरेका हुन्छन्। कोही अलि देखिने गरी धनका धनी, मनका गरिब वा तनका सुखी, मनका दुखी वा मुखका जाति मनका छुच्चा हुन्छन्। कोही त्यसको उल्टो, जस्तो भए पनि सबैजसोले आफू नै जान्ने असल, गुणी, सुशील, हँसिलो, रसिलो ठान्छन्। सबैले अरूकै कुकर्म देख्छन्, अरूकै वैगुण देख्छन्, अरूकै कमजोरी देख्छन्, आफ्नो सबै राम्रै राम्रो र गुणै गुण मात्र देख्छन्। कोही हँसिला रसिला हुन्छन्, कहिले नछुट्युन् जस्ता, कोही सधैँ ठस्केका, कहिले नटाँसिउन् जस्ता, कोही आउँदा रमाइलो आउँछ, कोही जाँदा। तर कसैमा पनि कुनै एकै प्रकृति वा प्रवृत्ति मात्र हुँदैन। सबैमा सबै गुणहरू हुन्छन्, सबै वैगुणहरू हुन्छन्, सबैमा सबै किसिमका भावहरू हुन्छन्, अभावहरू हुन्छन्। फरक मात्राको मात्रै हो, र मान्छेको व्यक्तित्व, चरित्रमा र अस्तित्वमा फरक भनेको त्यही मात्राको फरक हो। त्यो फरक उम्लेको र नउम्लेको पानी जस्तै हो। पानी 900 डिग्री सेल्सियससम्म उम्लिँदैन, 100 डिग्रीमा उम्लन्छ। उम्लेको पानीको बाफले रेलको इन्जिन चलाउँछ, अनेकौँ चमत्कार गर्छ। त्यो उमाल्ने त्यही अन्तिम 1 डिग्री हो। अहिंसा, सत्य, अस्त्य, ब्रह्मचर्य, अपरिग्रह, क्षमाशीलता, प्रतिबद्धता, सहनशीलता, सद्व्यवहार, दया, माया, सेवा, करुणा, विवेक, लगनशीलता, नम्रता लगायत काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, रिस, राग, अनुराग, वैराग, प्रेम, घृणा, सुख, दुःख, स्वार्थ, परार्थ, इहलोक, परलोक आदि भावहरू सबैमा हुन्छन्। पानीलाई उमाल्न थप 1 डिग्रीले फरक पारे जस्तै मान्छेको व्यक्तित्व र चरित्रका सबै भाव र अभावमा त्यही 1 डिग्रीले अन्तिम फरक पार्छ। औसत मान्छेको फरक त्यही 1 डिग्रीको अथवा त्योभन्दा पनि कमको फरक हो। अनुवंश शास्त्र भन्छ, मान्छे र चिम्पान्जीको डिएनएमा करिब 99% समान हुन्छ। मान्छे र चिम्पान्जीमा त्यति झिनो फरक छ भने मान्छे मान्छेमा नै कति पो फरक होला, एक डिग्री पनि नहोला। अनुवंश बाहेक वातावरण र सिकोले अरू केही फरक नपार्ला। सानै भए पनि त्यो फरकले हरेक मान्छेको स्वाभाविकतामा ठूलो फरक पारेको हुन्छ, जुन उसको पहिचान हुन्छ र जुन त्यही सानो धर्कोले नै लुकाएको हुन्छ। यहाँ म आफ्नो जीवन धर्कोको डोरीका पोयाहरू फुकाउँदैछु, पोयाका बाबियाहरू फुकाउँदैछु, बाबियाका त्यान्द्राहरू केलाउँदैछु। सेक्सपियरले द अब्जेक्ट अफ आर्ट इज टु गिभ लाइफ अ सेप भने चाहिँ कलाको उद्देश्य जीवनलाई आकार दिनु हो भने, यहाँ म आफ्नो जीवन धर्कोको आकार कुद्दैछु। जीवनमा मैले शब्द साधना बाहेक केही गरिनँ, अरूका र आफ्ना शब्दहरूमा रमाउने काम। कलाकारको जस्तै मेरो जीवन पनि तीन चरणबाट गुज्रियो। मैले पहिले आफ्नो बाहिरी ल्यान्डस्केप दृश्य जगत लेखेँ, अनि भित्री ल्यान्डस्केप अब म आफूलाई लेख्दैछु। अन्तर्मनको यात्रा सर्वश्रेष्ठ यात्रा हो, म त्यही यात्रामा छु। सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो, म त्यस आनन्दको खोजीमा छु। यहाँ म त्यो यात्रा र त्यो खोजीको मिलान गर्दैछु। जसले गाउँछ त्यसले गीत पाउँछ, म जीवनको त्यही गीत गाउँदैछु। विषाद गीत सबभन्दा मिठो हुन्छ अरे, म मेरो जीवनको त्यही विषाद गीत गाउँदैछु। जरा मुख्य हो, रुख जराकै भरले पहिरोमा पनि अडिन्छ, पहिरोमा पनि जागिन्छ। जरा नभइकन मूल, हाँगा, काँडा, पात, मुना, कोपिला, फूल, फल, बीज केही पनि हुँदैनन्। मेरा जरा नेपालमा छन्, अन्त छैनन्। म जे छु, जरा, मूल, हाँगा, काँडा, पात, मुना, कोपिला, फूल, फल, बीज सहित नेपालमा नै छु, अन्त छैन। म नेपालको रैथाने हुँ, आदिवासी हुँ, जनजाति हुँ, सबै थोक हुँ, किनभने म नेपालको साक्खै सन्तान हुँ। नेपालको सर्वस्व उनका साक्खै सन्तानहरू नै हुन् र उनका साक्खै सन्तानहरूको सर्वस्व पनि नेपाल नै हो। मेरा पुर्खा आजको नेपालभन्दा निकै आदिका बासिन्दा हुन्, त्यसैले आदिवासी हुन्। मन्थलीमा मात्रै मेरा जरा 300 वर्ष लगातार भाषिएका र झाँकिएका छन्। म यस देशको मेरा ती रैथानी पुर्खाको अटुट वंश परम्परा हुँ, जसले 500 वर्षभन्दा अघिदेखि नै यस हिमाली पानी ढलोमा गरेका ऐतिहासिक कार्यहरूका अभिलेख छन्। मेरो कुनै पुस्ताले विदेश बसेर नेपाल बसोबासको क्रम टुटाएको छैन, कसैले हालसालै आएर नेपालको नागरिकता लिएको पनि छैन। सबै मानव उही हुन्, एकै हुन्। अनुवंश, भूगोल, संस्कृति र भाषाका स्थूल फरकहरू आवरण हुन्, आत्मा होइनन्। म मानव जातिमध्ये नेपाली जाति हुँ। मानव जातिमा कोही अजन छैन, कोही ओराङ ओटाङ छैन, कोही देव छैन, कोही दानव छैन। कुनै पनि मान्छे मानव जाति बाहेक अरू केही पनि हुनै सक्दैन। जसरी कुनै पनि मानव अछुत, अर्धछुत वा छुत हुन सक्दैन, त्यसरी नै कुनै पनि मानव दानव जाति, जनजाति वा देवजाति हुन सक्दैन। सबै उही हुन्, बराबर हुन्, सराबर हुन्। विभेद र अन्याय छन्, तिनको उन्मूलन हुनुछ, हुन्छ। आफ्नो अत्यन्त मार्मिक संस्मरण 10 गजामा उभिएरमा गणेश रसिक लेख्छन्, भट्टराई बाहुनदेखि लिम्बू, छेत्री, गुरुङ, मगर, नेवार, शेर्पा, थारू, थकाली र विश्वकर्मासँगसम्म वैवाहिक सम्बन्ध गाँसेको भोजपुरको माझकिराँती राईहरूको हाम्रो परिवार हो। नेपालको मात्र होइन, संसारैभरिको हरेक परिवार गणेश रसिकको जस्तै रगत मिसिएको परिवार हो। म गणेश रसिक हुँ र गणेश रसिक म हुन्। के फरक छ हामीमा? केही पनि छैन। फरक पार्न खोज्ने च्याउकेरीका गीत जस्ता नाराहरू, प्रायोजनाहरू षड्यन्त्र हुन्। आर्य हुँ भन्ने काशी गोत्रे चुच्ची अनुहारमा नेप्टा नाक र चिम्चा आँखा कति छन् कति? मङ्गोल हुँ भन्ने लासा गोत्रे नेप्टी अनुहारमा पनि चुच्चे नाक र ठूला आँखा कति छन् कति? ती स्थूल तत्त्व हुन्, तर ती पनि बोल्छन्, लुक्दैनन्। सूक्ष्म तत्त्वहरूको अध्ययनले किटानीका साथ भन्छ, संसारमा कुनै पनि जात वा जाति चोखो छैन, कुनै परिवार चोखो छैन, कुनै व्यक्ति चोखो छैन, देखिएर वा लुकेर। मान्छे नाक, कान, आँखा, कपाल, रङ्ग, वर्ण, जात, जाति, कुल, धन, शिक्षा, भूगोल, रगत केही पनि होइन। मान्छे केवल विवेक र विचार हो।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिटुन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, हेटौँडा एफएम, चितवनको रेडियो चितवन र रेडियो अर्पणमा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, दमौलीको रेडियो भानुभक्त, रुकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। यसै गरी रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, कैलाली टिकापुर र गुल्लरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, दैलेखको ध्रुव तारा एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा आज हामी जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुनिरहेका छौं। अब सुनौ यसैको बाँकी अंश।
करिब 4.6 करोड वर्ष अघि हाम्रो सौरमण्डलसँगै यो पृथ्वी बन्यो। हिमाल यसरी बन्यो। 1 अर्ब वर्ष जति अघि दक्षिणी ध्रुवबाट फुक्लेर एउटा कठोर भौगर्भिक चट्टान उत्तरतिर आनियो। करिब 5 लाख वर्ष अघि दक्षिण भारतको अर्को कठोर भौगर्भिक भूखण्ड डेक्कन पठारसँग ठोकियो र उत्तर भारतीय भूखण्डलाई धकेल्न लाग्यो। फलत तिब्बत र डेक्कनका दुई कठोर पठारको जोर्नीमा पर्ने कमलो भूभाग उचालिन थाल्यो अनि क्रमशः हिमाल बन्न थाल्यो। हिमाल पारीबाट यता बग्ने नदीहरू हिमालभन्दा पुराना हुन्। हिमाल उचालिँदै जाँदा ती भाँसिँदै गए। यस प्रदेशमा हिमाल आप्रवासी हो। हिमाली नदीहरू रैथाने हुन्। हिमाली नदीहरू जस्तै मेरा पुर्खा नेपालका रैथाने हुन्। म तिनको अटुट परम्परा हुँ। हिमालसँगै हिमालको दक्षिणी पाखो पनि बन्यो, जहाँ संसार र हिमालको आयु विचार गर्दा हालसालै नेपाल पनि बन्यो। नेपाल कहिले जाँगियो, कहिले टाक्सियो, कहिले टुक्रियो, कहिले गाँसियो, कहिले फैलियो, कहिले खुम्चियो, कहिले अनन्त अराजकता र भीषण द्वन्द्वको भुमरीमा जाकिएको छ। हिमालको यस दक्षिणी पाखो र यस पाखाका शासकहरूले कपे कटाएका मैदानी भाग लगायत हिजो र आज नेपाल भनिने भूभाग कुनै महत्वपूर्ण मानव सभ्यताको उद्गम स्थल भएको पुष्टि भएको छैन। जीवनका न्यूनतम आवश्यकताहरूको परिपूर्ति गर्ने मूल प्रयोजनले सबैले यस विकट प्रदेशमा शरण लिएका हुन्। विधर्मीको अत्याचारबाट जोगिन कति यहाँका जंगल र पहाड़का कुना कन्दरामा लुकेका छन्। यहाँका अति कठोर भीरपाखालाई नङ्ग्राले कोपरेर बाँसघाँसको जोहो गर्नुपर्दा पनि सुख मानेर यहाँ बसाइँ सरेर आउनेहरू कति दुर्गम ठाउँबाट आए होलान्। कति दुःखी जीवनबाट जोगिन यहाँ शरणार्थी शरण लिए होलान्। पछि राजाहरूले पनि सुरुमा खोरिया फाँडेर नै बसेका हुन् भने अरूका के कुरा। फरक यति हो, कोही कहिले आए, कोही कहिले, तर सबै आए। कोही पनि यहीँ नै उत्पन्न नभएको भएको कुनै प्रमाण छैन। त्यसैले आज यस देशको मूल बासिन्दा हुने दावी गर्ने लगायत सबै आप्रवासी हुन्। आजको नेपालका कुनै पनि जात थर भएका बासिन्दा अस्ट्रेलिया र अमेरिकाका जस्ता 1 लाख वर्षको हाराहारीको बसोबास भएका आदिवासी होइनन्। तर ज जसले जे जे दावा गर्दा पनि हुन्छ, तिब्बतमा जन्मेर नेपाल हुँदै भारत पसेका र भारतमा नै जीवन बिताएका तेन्जिङ शेर्पाले सधैँ म भारतीय नागरिक हुँ भने तर नेपालीले उनलाई नेपाली नै बनाउँदा पनि भएको छ। त्यसको विपरीत अनगिन्ती अनेपालीहरूले हिजो आज मात्रै नेपाल छिरेर यहाँका पुराना बासिन्दासँग थरगोत्र मिलान भएकै भरमा नेपाली भूमिपुत्र भएको दावा गर्दा पनि भएको छ। सबै आप्रवासीको मूल लक्ष्य थियो बाँच्नु, आफू सुरक्षित रहनु र छिमेकीलाई सुरक्षित राख्नु, जसका लागि आप्रवासीलाई निम्त्याएर समेत राजा थापे, सबै मिलेर बाँचे। यस भूमिमा कसैले कसैलाई पनि अमेरिका र अस्ट्रेलियामा फिरङ्गीले रैथानेलाई कागलाई चाहिँ मारेर उनका सम्पत्ति भूमि नारी लुटेनन्, भोग गरेनन्। सभ्य सह अस्तित्वको संस्कार हो हाम्रो। सबै मिलिजुली बसे, सबैले सबैसँग मिलिजुली सिके सिकाए, खाना जान्नेसँग परिकार बनाउन र खान सिके, सरसफाई जान्नेसँग सरसफाई सिके, मुख धुन जान्नेसँग मुख धुन सिके, चाक धुन जान्नेसँग चाक धुन सिके, जुम्रा नखानेसँग जुम्रा नखान सिके, नाचगान जान्नेसँग नाचगान सिके, कति राम्रा कुरा सिके, कति नराम्रा पनि सिके। त्यसबेला जसले जे उचित छाने त्यसको सिको गरे। संसारको इतिहासको यथार्थ यही हो। कसैले कसैलाई अछुत भनेन, सबैले सबैलाई स्पेस दिए। कालान्तरमा ठूला ठालु र पापीहरूले आफ्नै वंशलाई भात र पानी बाहेक गरे। दाइजो र तिलकको नाउँमा छोराछोरीको मोलतोल गर्न लागे। सहयोगीलाई दास र पशुवत व्यवहार गर्न लागे। विजेताले विजितलाई र बलियाले निर्धालाई भात पानी बाहेक गरे। ती भात पानी बाहेक गरिएका र दास बनाइएकाहरू सबै उनी मान्छे हुन्। कुनै पनि मान्छे तल्लो वा मास्लो जातको छैन। सबै एकै हुन्। सबै एकाकार बराबर सराबर हुँदैछन् हुँदैछन् हुन्छन्। जनमान्यको जेल जनसामान्यको मेल कतिलाई असह्य भएको छ। ती जनतालाई फुटाउन जुदाउन लडाउन मराउन मरिमेटेर लागेका छन्। यसो भन्दा यस भूखण्डमा शोषक र शोषित थिएनन् भन्ने होइन, तर यहाँ कोही पनि मान्छेका शिकारी थिएनन्। समस्त सामन्ती संसारभरि जस्तै समस्याहरू यहाँ पनि थिएर छन्। तिनको समाधान बन्दुकको मुहरीबाट नै हुने रहेनछ भन्ने 11 वर्ष युद्धरत माओवादीलाई समेत चेतना भएको छ। अरूलाई पनि हुनेछ। नेपालका बासिन्दामध्ये प्रत्येक हिसाबले सबभन्दा शोषित निमुखा वनजातिहरू अझै वनवासी नै छन्। ती मात्र विशेष हुन्। तिनमा वनवासी चरित्र छ, अरू सबैमा सामन्ती र वर्गीय चरित्र छ। आजको कानूनले एक खास सालसम्मका सबैलाई नेपाली मानेको छ, चाहे त्यो कुनै देशको अभियुक्त वा माफिया नायक नै किन नहोस्। हिजै मात्र बाहिरबाट आएका भए पनि आज नेपालका सांसद, मन्त्री, नेता, धनी, व्यापारी, उद्योगी वा कुनै पनि हिसाबले हतियार उठाएर वा नउठाएर शक्तिशाली भएकाहरू जस्ता भए पनि चोखा भए। ती जहिले जे चाह्यो त्यही भए। सक्कली नागरिक, मन्त्री, राष्ट्रवादी, राष्ट्रिय तत्त्व, आदिवासी, जनजाति, दलित, बहिष्कृत, पूर्व, पश्चिम, उत्तर, दक्षिण जताको भए पनि सिमाना पारीबाट लुसुक्क आएर छिमेकीहरूसँग जात, थर, गोत्र, लुगा, लोली बोली मिलाए भन्दैमा के कोही भूमिपुत्र हुन्छ? के गंगाबारी भारतका कृष्ण वंशज यादव चाहिँ भूमिपुत्र र कृष्णका गुरू शान्तिपनिका सन्तान चाहिँ बाहिरिया बतासे हुन्छन्? पृथ्वीनारायण शाहको ताम्रपत्र अनुसार 2064 सालभन्दा 238 वर्ष अघि र हाम्रो पारिवारिक वंशावली टिपोट अनुसार त्यसभन्दा एक पुस्ता अघिदेखि मेरा पुर्खाले मन्थलीमा जरा गाडेका हुन्। पृथ्वीनारायण शाहको जीवनीमा बाबुराम आचार्य लेख्छन्, सिन्धुलीमा अङ्ग्रेजसँगका लडाईँका समयमा सैनिक छाउनीको खर्च चलाउनका निमित्त खजान्ची वीरभद्र उपाध्यायले अनेक वीरतावारहरूसँग सापट लिनु परेको थियो। ती वीरतावारहरूमध्ये एकजना मन्थलीका उदयनारायण घिमिरे थिए र यिनीसँग वीरभद्र उपाध्यायले 120 रुपियाँ सापटी लिएका थिए। लडाईँ सकेपछि सापटी भर्ना गर्नलाई वीरतावारहरूको हैसियत बुझ्दा ती वीरतावारहरू धनी देखिए र उदयनारायणका रु 120, भर्ना नगर्नलाई उनले रु 300 खरिद गरेको वीरता माटो मुरी 30 श्रीपाँच पृथ्वीनारायण शाहले थमौती गरी सो सापटी रुपियाँ फच्चे गराइदिएका थिए 1 जुलाई 1769। उनलाई फिर्ता थामिदिएको सम्बत 1858 साल कार्तिक सुदी 12 रोज 3 श्रीपाँच गिरवाणको लालमोहरबाट देखिन्छ र त्यस लालमोहरमा श्रीपाँच पृथ्वीनारायण शाहले गरिदिएका लालमोहरको मिति सम्बत 1826 साल आषाढवदी 13 रोज 7 जनिएको छ। यस लालमोहरको प्रतिलिपि कौशितुस खानामा देखिएको छ। कान्तिपुर जितेको 9 महिनापछि हाम्रा पुर्खाले मन्थलीमा किनेको रैकर जग्गालाई पृथ्वीनारायण शाहले वीरता बनाई लालमोहर गरिदिएका हुन्। मन्थलीका घिमिरेका पुर्खा लमजुङका कुसुमाकरका सन्तान हुन्। केही इतिहासकारहरूको मतमा लम्जुङमा राजा थिएनन्। छिमेकी कास्कीका राजा कुलमण्डन शाहका 7 भाइ छोरा थिए। एकथरी लमजुङेहरूले उनका माइला छोरा कालुशाला मागेर आफ्नो राजा बनाए, तर अर्काथरी विरोधी लमजुङेहरूले कालुशाला झुक्क्याएर मारे, अनि लमजुङेहरू फेरि कुलमण्डन शाहसँग अर्का छोरा माग्न गए। कालुशाहलाई मारिएकोमा राजा क्रुद्ध थिए। माग्न जानेहरूले त्यो केही बदमासहरूको दुष्कार्य थियो जसका लागि उनीहरू दण्डित भइसकेका छन् र अब त्यस्तो हुँदैन भने, तर राजाले मानेका थिएनन्। रानीले भनिन्, राजाको छोरा कि मारिन्छ कि राजा हुन्छ, म आमा हुँ, राजा हुन म अर्को छोरो दिन तयार छु। अनि राजाले अर्का छोरा यसो ब्रह्म शाहलाई लमजुङको राजा हुन दिई पठाए। तर बाबुराम आचार्य कुलमण्डन शाह र कालु शाहलाई ऐतिहासिक व्यक्ति मान्दैनन्। बाबुराम आचार्यका मतमा नुवाकोटका पहिला राजा मिचा खानका छोरा विचित्र खान कास्कीका पहिला राजा थिए। उनका छोरा यशोब्रह्म शाहीलाई लमजुङ्गेहरूले मागेर लगेर आफ्नो पहिलो राजा बनाए। विभिन्न ऐतिहासिक सामग्री अनुसार राजा विचित्र खान वा कुलमण्डन शाहले आफ्ना अति विश्वासिला सल्लाहकार र नागरिक समाजका विश्वासपात्र अगुवा कुसुमाकर घिमिरेलाई बालक राजकुमार यशोब्रह्म शाहीको संरक्षक बनाएर लमजुङको राजा हुन पठाएका थिए। खजेदुराले बालक राजकुमारलाई माछा बोक्न जाबीमा बोकेर कास्कीबाट लमजुङ लगे। पछि कुसुमाकर घिमिरेलाई प्रमुख सल्लाहकार बनाएर यशोब्रह्म शाहीले राजकाज गरे। यशोब्रह्म शाहीका 11 पुस्तामा पृथ्वीनारायण शाह भएका हुन्। हाम्रो पारिवारिक वंशावली अनुसार तिनै कुसुमाकर घिमिरेको एक हाँगोमा धनपति घिमिरेले दोलखाको किराँती छाप, नाम्दु, काभ्रे, मैना पोखरी र चेरदुङ लेक इलाकाहरू फिर्ता पाएर त्यहाँ आई बसोबास गरेका थिए। धनपतिका 3 छोरा विद्यापति, देवानन्द र गंगाराम दोलखाबाट मन्थली बसे आउने आधी घिमिरे हुन्। विद्यापतिका सन्तान रोचक घिमिरेहरू, देवानन्दका सन्तान हामीहरू र गंगारामका सन्तान डाक्टर मधु घिमिरेहरू हुन्। गंगारामका छोरा उदयनारायण हुन्। म देवानन्दभन्दा 8 पुस्ता पछिको हुँ। पृथ्वीनारायण शाहले सेनापति वीरभद्र उपाध्यायलाई खजान्चीको दायित्व समेत दिएर सिन्धुलीको लडाईँको तयारी गर्न खटाएका थिए। उनले लडाईँमा सहयोग लिन स्थानीय प्रभावशाली व्यक्तिहरूको खोजी गर्दा उदयनारायणको नाउँ पनि आएछ, तर खोजी गर्दा उनी मान्छे काटेर बेपत्ता भएको कुरा भएछ। मन्थलीको बिटार भन्ने जग्गामा अति खिचलो भएपछि उदयनारायणले आफ्नो कम्मरको खुकुरी झिकेर झगडियाको गर्दन छिनाएछन् र हिँडेछन् काशीवास गर्न। बिटारमा डाक्टर मधु घिमिरेहरूको खेतमा एउटा ठूलो ढुङ्गो छ जसलाई उदयनारायणले मान्छे काटेको ठाउँ र बिटारको थानी भन्छन्। त्यस थानीलाई पूजा गरेर मात्र बिटारमा कुनै पनि शुभ कार्यको थालनी गरिन्छ। वीरभद्रले ज्यानखत माफ गराएर उदयनारायणलाई काशीबाट फिर्ता बोलाए। सिन्धुलीगढीको लडाईँमा हाम्रा पुर्खाले राजालाई आफूले सकेको नगद र रसद पानी, खाद्यान्न, घिउ, खसी, बोका, राँगा दिएर मद्दत गरे। लडाईँ जितेपछि उदयनारायणलाई झिकाएर राजाले भने, हामी ब्रह्मस्व खाँदैनौँ, हाम्रो खजान्चीले तिमीहरूसँग लिएको सापट रकम फिर्ता लैजाऊ। उदयनारायणले राजालाई भने, रेसानी महापा महाराज, राजालाई चढाएको, आगोलाई चढाएको र देउतालाई चढाएको ब्राह्मणले फिर्ता लिनु हुँदैन, यो शास्त्रको वचन हो महाराज। अनि राजाले हाम्रो पुर्खाले किनेको रैकर जग्गालाई फिर्ता बनाइदिए। कान्तिपुरका राजा जयप्रकाश मल्लको निम्तामा 2400 जति देशी सेनासहित कप्तान रम्बोल्ड र केइनक पटनाबाट हिँडेका थिए। हाजीपुर, दरभङ्गा, जनकपुर, रानीपौवा, सिन्धुलीगढी, खुर्कोट, झागाझोली, दाप्चा र पनौती हुँदै नेपाल खाल्डो हान्ने र गोर्खालीलाई हराएर बेलायतको साम्राज्य विस्तार गर्ने यिनीहरूको योजना थियो। गोर्खाली सेना 1200 थिए, तीमध्ये 500 सेना लिएर बम्सु गुरुङ र श्रीहर्ष पन्त गढीको उकालोमा पर्ने ढुङ्गे भन्ज्याङमा ढाड हान्न र 700 सेना लिएर वंशराज पाण्डे र वीरभद्र उपाध्याय मुहुडा हान्न अर्थात् सोझै जुझ्न पौवागढीमा बसेका थिए। बाबुराम आचार्यका रङ्गीहरू लडाईँ हारेर भागेको यस्तो वर्णन गर्छन्। जो बचेको रसद र अरू भारीतारी बोक्ने भरियालाई अघि लाएर पहिले हारडी हिँडेका थिए। हारडीपछि 18 कम्पनीका सैनिकहरू क्रमशः उकालो चढ्दै थिए र पछिबाट किनलक थिए। अगाडि गएका भीरमा पीठमा भारी बोक्ने पहाडी थिएनन्। थाप्लामा भारी राखेर दुई हातले भारी थाम्ने मदिचे थिए। यी नियत्था भरियाहरूलाई गोर्खाली अफिसरहरूले पौवागाडी पार हुन दिए। हाडी देख्ने बित्तिकै गोर्खाली सैनिकले हतियार छोडेर टाउकोमा घायल गराइदिँदा यिनी फर्कन बाध्य भएर यिनलाई बचाउन कम्पनीका केही सैनिक लागे। भाषा वंशावली अनुसार अङ्ग्रेजका फौज आया हाडी साहेब कप्तान किलास थिया लडाई जोरिदाखेरि खोजमा पर्दा र बर्छेउका गोला उठी अङ्ग्रेजका फौजलाई चिल्दा हाडी साहेबका शिरमा तरबारको चोट लाग्या लडाईँ बिग्रन जाँदा फिरङ्गीले जिरो फिरो भनी हटी भागी गइगया। बाबुराम लेख्छन् सिन्धुलीमा फिरङ्गी आइलागेको तिथिमिति भेटिएको छैन तर विभिन्न लिखतका आधारमा सिन्धुलीको लडाईँ असोज 1824 साल तदनुसार 10-12 बीच सेप्टेम्बर सन 1767 एक दिन भएको देखिन्छ। अनुमान छ फिरङ्गीका 2400 सिपाहीमध्ये 800 मात्र फर्के, गोर्खालीका 1200 सिपाहीमध्ये 600 खति भयो। सिन्धुलीको ऐतिहासिक र रणनीतिक महत्वको त्यस युद्धस्थलमा बर्छ्यौका गोला र सिस्नुका घारी जमाइराख्नु भन्ने सिन्धुलीगढीका नाउँमा पुरानो लालमोहर भएको देख्ने मान्छे थिए भनेर बाबुराम लेख्छन्। त्यस युद्धमा गोर्खाली सेनाले योजनाबद्ध रूपमा आफू जोगिएर बर्छ्यौका गोलाहरू बिस्काउने गरेका थिए भन्ने कुरा मैले पनि सानैमा सुनेको हुँ। यस परिच्छेदमा चर्चा गरेका लालमोहरहरू परिशिष्टमा राखिएका छन्। म 2002 साल चैत 28 गते सन 1946 अप्रेल 10 तारिकमा मन्थलीमा जन्मेको हुँ। काठमाडौँबाट 25 कोस पूर्वमा पर्ने यो पहाडी गाउँको ढुङ्गो माटो र यथार्थमा मेरा जडा गाडिएका छन्। एसएलसीको फारम भर्दा बिराएर मेरो जन्मदिन 1 जनवरी 1945 हुन पुग्यो, जसअनुसार म जन्मनुभन्दा 15 महिना 10 दिन जेठो छु। जति बिराए पनि उमेरको लगत बिराउनु आजीवन अभिशाप हुन्छ भन्ने पछि पछि बुझ्दै गएँ। यस विरामले मैले सधैँ साह्रै गोता पाएको छु। खास गरी उपचारको क्रममा उमेर भन्नुपर्दा कुन उमेर भन्नु, रोजगारीदाता र बिमा कम्पनीसँग समेत जाली कुरा गरे जस्तो हुन्छ। उमेर अनुसार स्वास्थ्यका सूचक र उपचारहरू हुन्छन्, ती मिल्दैनन्। अरू प्रसङ्गमा पनि राजधानीमा लेखेको र साँचो उमेर फरक छ भन्दा छलकपटकै गन्ध आउने गर्छ। बाल्यकालको मन्थलीको सम्झना धेरै छैन, 2007 सालको क्रान्ति रिमरिम मात्रै सम्झिन्छु, त्यो पनि ठुलाहरूका कुराले सम्झाएर। निकै दिनदेखि नै पूर्वबाट राई किराँतीहरू उठेका छन् र लुटपाट गर्दैछन् भन्ने हल्लाहरू आउँदै थिए। सबै त्रस्त थिए, खतरा महसुस गरेर सक्नेहरू घर छोडेर लुकेका थिए। एक दिन जिमवालको घर ताकेर 5 हतियारधारी घोडचढेहरू हामीकै आइपुगे। पछि 100 जति बन्दुक बोकेका सिपाहीहरू पनि थिए, कमान्डर थिए, पिस्तोल बोकेका सुरवीर राई, अरूहरूले पनि बन्दुक खुकुरी र लट्ठी बोकेका थिए। आफूलाई राणा शासन समाप्त गर्न हिँडेका युद्धरत क्रान्तिकारी मुक्ति सेना भन्थे, जसका घरमा जे जे भोजे थियो अन्न रागा खसी बोका घिउ बिना प्रतिरोध उनीहरूकै मनखुसी हुन्थ्यो। ती लुकाउन सकिने कुरा थिएनन्। बन्दुक र खुकुरीको भरमा लगे, अलि हुने खानेसँग नगद पनि लिए। कमान्डरले नाम काटेर सोधे, लप्टन इन्द्रप्रसादको घर यही होइन? घर कुरेर बसेका ठुला कान्छाले भने, हो, बाबा अघि अमिनीको हाकिम लप्टन हुनुभएको थियो र लप्टन भनेर चिनिनुहुन्थ्यो। पछि अपिलको हाकिम भएपछि उहाँलाई सुब्बा भन्न थाले। आफ्ना विश्वासपात्र सुनार पानीका ठुला कान्छा भनिने गणेश बहादुर कार्कीलाई बिसीको घर सुम्पेर बाबा कतै लुक्नुभएको थियो। छोराछोरी लिएर आमा अलि कोल्टोमा पर्ने गाउँको घरमा बस्नुभएको थियो अनि सुरवीरको चोकमा ठुला कान्छा परे। अनि कमान्डरले आदेश दिए, यो जिमवालको घरबाट हामीलाई चामल घिउ खसी राँगा केही पनि आएन। यो घरको चारै सुरमा मट्टी तेल खनाएर टिपकार उक्काएर बारुद भरेर आगो लगाइदियो। ठुला कान्छाले सोधे, के विराम गरेको छ र आगो लगाउने? नाइकेले भन्यो, को हो यो बोल्ने? ठोक यसलाई गोली। एउटा सिपाहीले ठुला कान्छातिर बन्दुक तिर्सायो। ठुला कान्छा जागे, दुवै हाते दौराका तुना छिनाएर नाङ्गो छाती देखाउँदै चितुवा झैँ उफ्रेर आफ्नो चौडा छाती त्यो बन्दुकको मुहरीमा जोत्दै गर्जिए। ताकत छ भने ल गोली ठोक। के गरेको छ र गोली ठोक्ने? तिम्रा सिपाहीले छाकेपछि खाएको चामल, खसी, राँगा र घिउ यही घरबाट पठाउने मै हुँ। अझ मलाई नै गोली ठोक्ने? ल गोली ठोक। ठुला कान्छाको रौद्र रूप, तन्किएको छाती र ठडिएको शिरका अगाडि कमान्डर रत्रिए। त्यस सैनिकको बन्दुक पनि रत्रियो। कमान्डरले भने, ए उसो भए त्यसले हामीलाई गल्ती कुरा सुनाएछ, त्यसलाई ठिक पार्नुपर्छ, हिँड केटा हो। घोडचढी र सिपाहीहरू जुन बेगले आएका थिए त्यही बेगले गडवारी फर्किए, जहाँ उनीहरूको बास थियो। केही दिनपछि उनै कमान्डर सुरवीर राईले बाबामाथिबाट रामेछापमा सिभिलियन प्रमुख बनाएर काम गर्ने आदेश आएको सूचना दिए र भेट्न बोलाए। बाबाले सुरवीरलाई भेट्नुभयो। उनले सुरक्षाको लागि हाम्रो घरमा हतियारसहित मुक्तिसेनाका गार्डहरू राखिदिए। ती गार्डहरू हरेक दुई घण्टामा बन्दुक पड्काएर रनबन थर्काउँथे। रामेछाप नजितिउन्जेल उनीहरूले हाम्रो घरमा पहरा दिए। कान्छाबा हृदयराज शर्मा काठमाडौँमा पढ्दादेखि काङ्ग्रेस पार्टीमा लागेका थिए। बीए पढ्न पटना गएर क्रान्तिका सर्वोच्च कमान्डर मातृका प्रसाद कोइरालासँग काम गर्न लागे। 2007 सालमा किशुनजी उदय उपर मोर्चाको नेतृत्व गरिरहेका थिए। मलाई पुरानो कुरा बताउँदा किशुनजीले भने, हृदयराजजीले पटनाबाट मलाई मातृका प्रसाद कोइरालाको गो फर एक्सन भन्ने 3 शब्दको चिठी र मौखिक सन्देश ल्याएर दिएपछि मैले उदयपुरमा मुक्ति सेना परिचालन गरेँ। तपाईँको काका र मैले उदयपुरको किल्लामा सँगै काम गर्यौँ। कान्छापा 2007 सालमा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समिति सदस्य र पछि सहायक मन्त्री पनि भए। 2014 साल साउन 5 गते कृष्णप्रसाद भट्टराईका दाजु गोपाल प्रसाद भट्टराई र अरू नेताहरूसँग मिलेर समानान्तर काङ्ग्रेस नखोलुन्जेल उनी नेपाली काङ्ग्रेसको गनिएको चिनिएका नेता थिए। पूर्व 2 नम्बर जिल्लाका 3 सदरमुकाम थिए, मालअड्डा, चरीकोटमा, बडा हाकिम रामेछापमा र अदालत सिन्धुरीगढीमा। मुक्तिसेनाले माघ 13 गते अति कुशलतापूर्वक राणाका सिपाहीलाई आत्मसमर्पण गराएर रामेछाप कब्जा गरे। कोही मरेनन्। काठमाडौँतिर बढ्ने मूल बाटोमा पर्ने सिन्धुलीगढीको जिल्ला किल्ला जित्न बाँकी थियो। बाबाले सिन्धुलीगढी हान्न रसद पानी, राँगा, खसी, घिउ र भरियाको व्यवस्था गरिदिनुभयो। नाइकेले बाबालाई सिन्धुलीगढी हुँदै काठमाडौँतिरको लडाईँका लागि सँगै लिएर गए। परिवारका सबै डरले थर्कमान भए। मुक्तिसेनाको कुनै क्षति नभइकन नै सिन्धुलीगढी पनि कब्जा भयो। रामेछाप र सिन्धुलीमा क्रान्ति सफल भयो, तर दोलखामा केही प्रतिक्रान्तिका झिल्काहरू पनि देखिए। क्रान्ति सफल भएपछि पूर्व 2 नम्बरको शान्ति टोलीको नेतृत्व गरेर कान्छाबा आए। मूल उद्देश्य थियो क्रान्तिको नाममा सक्कली र नक्कली मुक्तिसेनाले जिल्लामा गरिरहेको लुटपाट साम्य पार्नु। क्रान्तिपछि पूर्व 2 नम्बरमा केही समय अन्तरिम शासन चल्यो, जसमा बाबा कृषि मन्त्री हुनुभयो। पूर्व 2 नम्बरको क्रान्तिको इतिहास 2049 कुलचन्द्र कोइराला, बीपी अनुसन्धान तथा सेवा केन्द्र।
श्रुति सम्वेगमा भर्खरै सुन्यौं जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको पहिलो श्रृंखला। उपन्यास वाचन सँगै आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना हो, कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्टबक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो shrutiatunn.com.np। हवस् त, अर्को साता जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको दोस्रो श्रृंखला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृंखलामा आनी छोइङ डोल्माको आत्मकथा फूलको आँखामाको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिकी सँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।